मेरो विचारमा चाहिँ के छ भने हिजोअस्ति कनकमणि दीक्षित भनेको नेपालको एकजना पहिले नै प्रजातन्त्र आउने बेला 2006 पनि अगाडिदेखि नै प्रजातन्त्रको लागि निकै सङ्घर्ष गरेर खास गरी यो समयमा राजा ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिइसकेपछिको कुरा हो। त्यतिखेर खास गरी जुन राजनीतिक पार्टीहरू थिए तिनीहरूको जुन कर्तुत थियो 1990 छ्यालिस साल पछिदेखि लिएर 2002-2003-2004 त्यसमा उनीहरूको साख जनताप्रति जनतामा पुरै घटिसकेको थियो। मान्छे म त्यतिखेर काठमाडौँमै थिएँ, अब त्यहाँ जाँदाखेरि तपाईँको राजनीतिक पार्टीका खास गरी एमाले र कङ्ग्रेसका कुनै पनि नेता जनता सामु उभिन सकिरहेका थिएनन्। त्यतिखेर कनकजी जस्ता व्यक्तिले आफ्नो नेतृत्वमा मान्छेलाई बटुलेर ठाउँ ठाउँमा भेला गरेर मान्छेलाई बुझाएर कि आखिर प्रजातन्त्र भनेको ठुलो कुरो हो, त्यो कुरो अगाडि सार्नु र ती राजनीतिक पार्टीहरूका नेताप्रति र पार्टीप्रति जनताको विश्वास एकपल्ट फेरि स्थापित गर्नु भनेको त्यतिखेरको लागि ठुलो कुरो थियो। त्यो त्यतिखेर कनकमणि दीक्षित भनेको जुन नेपालका राजतन्त्रवादीहरू थिए तिनको आँखाको तार तारो जस्तो दीक्षित जी बन्नुभएको थियो त्यतिखेर, र त्यसपछि पनि को कुरो त्यसरी नै चल्यो। अब के अरे लोकमान सिंह कार्की अख्तियार दुरुपयोग निवारण आयोगको प्रमुखमा प्रचण्डको नेतृत्वमा जुन सिफारिस भयो र एमालेका झलनाथ खनालदेखि लिएर कङ्ग्रेसका नेताहरूले समर्थन गरे, यो कुरालाई अगाडि बढाए जबरजस्ती, त्यो कुराको विरोध उहाँले गर्नुभयो, शम्भू थापाले गर्नुभयो, मैले पनि आफ्नो काठमाडौँ पोस्टको कलममा मैले पनि यसको यो कुराको विरोध गरेका थिएँ। अब त्यो विरोध गरेर त्यो सब भएको मान्छेले लाई अब अहिले आएर शम्भू अब कनकमणि दीक्षितको केस त्यति चर्को हुने थिएन यदि योभन्दा अगाडि शम्भू थापाप्रति अख्तियारको आक्रमण नभएको भए, र त्यो आक्रमणलाई सर्वोच्च अदालतले बदर मात्रै होइन अख्तियारलाई चाहिँ यस्तरी जथाभावी आफ्नो सीमाभन्दा बाहिर गएर यो गर्न मिल्दैन भन्ने किसिमको एक किसिमको नसिहतपूर्ण जुन निर्णय नदिएको भए कनकजीको कुरो अहिले त्यति माथि जाने थिएन।
कनकमणि दीक्षितका समर्थकहरूले चाहिँ अब विशेष गरी पहिले त अब तपाईँले नि भनिहाल्नुभयो लोकमान सिंह कार्कीको नियुक्तिलाई लिएर जुन उहाँले प्रश्न उठाइएको थियो त्योदेखि अब साझा यातायातमा अब पदमा अब हुन्छ नि उहाँले तलब नपाउने भएर पनि खास उहाँको सम्पत्तिलाई लिएर साझा यातायातको कामसँग जोडेर हेर्न नमिल्ने भन्ने खालको भनाइहरू पनि आइरहेछन्। तर अब आयोगका समर्थकहरूले चाहिँ अब यतिको सम्पत्ति कहाँबाट आयो भन्ने अब सरकारी त्यो त्यस्तो पदमा रहिसकेपछि पनि यस प्रकारको सम्पत्तिबारे छानबिन गर्नु जायज हो भन्ने खालको प्रतिक्रियाहरू पनि आइरहेछन्।
अब कुरो के छ भने अख्तियारमा मानिसहरूको निवेदन आयो, निवेदन पर्यो, अनि त्यो निवेदनको आधारमा के अरे कनकजीको विरुद्धमा कनकजीको सम्पत्तिको बारेमा निवेदन पर्यो भन्ने आधारमा अख्तियारले आफ्नो कारवाही बढायो भन्ने कुरा आएको छ मिडियामा। अब त्यो कुरो निवेदन पर्यो ठिक छ, तर कनकजीको विरुद्धमा निवेदन पर्यो भन्दैमा अख्तियारले अब निवेदन जसले पनि देखाउन सक्छ नि, अख्तियारकै जो के अरे कु मनसाएका मान्छे हुन्छन् तिनीहरूले पनि गरेको हुनसक्छ, तर कनकमणि दीक्षित कानुनभन्दा माथिका मान्छेहरू होइनन्, त्यो कुरामा चाहिँ हामी बिमत छैनौँ। तर कुरो के छ भने यदि अख्तियारलाई त्यो कुरो गर्नु नै थियो भने उसले एउटा निष्पक्ष इन्डिपेन्डेन्ट इन्क्वायरी बसाल्नु पर्थ्यो, सर्वोच्चलाई प्रमाण देखाउनु पर्थ्यो कि अनि अनुमति लिनु पर्थ्यो कि भाइ, किनभने त्यो पहिलेको जुन विवादास्पद कुरा भइसकेको छ लोकमान सिंह कार्की र कनकमणि दीक्षितको बिचमा, त्यस भइसकेपछि यो कुरो चाहिँ विश्वसनीय हुँदैन भन्ने कुरा अख्तियारले सोच्नु पर्थ्यो सबभन्दा पहिले, निष्पक्ष हुनु थियो भने। अब विदेशमा सम्पत्ति छ अकुल सम्पत्ति कमायो भनेर भन्छन्, साझा यातायातमा तलब नलिने मान्छेले अकुल सम्पत्ति कसरी कमाउँछ नम्बर वान, नम्बर टू दोस्रो कुरो के भने अब सम्पत्ति कनकमणि दीक्षितको अमेरिकामा छ बेलायतमा छ भन्ने कुरा उनले आफै के अरे अख्तियारमा बुझाए, त्यसको सूचना यदि स्वतन्त्र रूपमा अनुसन्धान गरेर त्यस्तो किसिमको प्रमाण भेटिएको भए त्यो प्रमाण सर्वोच्चमा किन बुझाने निगरले, सरासर गरेर व्यक्तिलाई अरेस्ट गरेर कनकमणि जी जस्तो व्यक्तिलाई के अरे हिरासतमा राखेर त्यो गर्नु भनेको त त्यो त ह्युमिलिएट गर्नु हो नि त, त्यो त बेइज्जत गर्नु हो।
अर्को पक्षको भनाइ चाहिँ कस्तो छ भने अब अख्तियारद्वारा चाहिँ अब खालि अब समाचारहरूकै त्यो शब्द प्रयोग गर्दाखेरि ठुल्ठुलो माछालाई समाउनु भन्दाखेरि पनि सानसानो व्यक्तिहरू मात्रै माथि मात्रै कारवाही गर्न खोजेको र अब कनकमणि दीक्षित जस्ता व्यक्तिहरूमाथि पनि यस प्रकारको कारवाही भएको देखियो भने अब यसले चाहिँ हुन्छ नि अब यस प्रकारका निकायमाथि आम मानिसको विश्वसनीयता बढाउन सक्ने भन्ने खालको पनि प्रतिक्रियाहरू सञ्चार माध्यमहरूमा आइरहेका छन्। यसप्रति चाहिँ कस्तो लाग्छ
तपाईँलाई? त्यस्तो कुरो आइराखेको छ। कतिपय व्यक्तिहरू अब कनकमणि दीक्षित भनेको बोलबाला भएका मानिस हुन्, उनको आफ्नो हिमाल मिडिया छ, निकै चल्ता पुर्जा व्यक्ति हुन्, नाम कहलिएका मान्छे हुन्, भनेपछि ठुलाबालाबाटमाथि पनि कानुन कारवाही हुनुपर्छ भनेर निकैले अख्तियारले मात्र होइन कि निकै व्यक्तिले पनि भनिरहेका छन्। तर उनीहरूले के बुझ्नुपर्छ भन्दाखेरि ठुलाबडामाथि अवश्य हुनुपर्छ, त्यो हुनु नै पर्छ। तर के छ भने कनकमणि दीक्षित भनेको ठुलाबडा राज सत्तामा बसेर वर्षौँ वर्ष जिन्दगी खपाएर व्यापारमा धाँधली गरेर के अरे भ्रष्ट भनेर चिनिएर आएका व्यक्ति होइनन्। उनको आफ्नो पैतृक सम्पत्ति छ, उनको आफ्नो सम्पत्तिका स्रोतहरू छन्, होइन? एकातिर त्यो कुरो हेर्नुपर्छ, अर्को कुरो के हेर्नुपर्छ भन्दाखेरि ठुलो मान्छे हुन् तर ठुलो मान्छे हुने बित्तिकै सबै करप्ट नै हुन्छ भन्ने छैन नि, त्यस्तो त प्रमाण चाहियो नि। त्यसको प्रमाण कसरी चाहियो भन्दाखेरि त्यसको प्रमाण अख्तियारले मात्रै खोजेर यो मामलामा चाहिँ हुँदैन। यो मामलामा कुनै पनि निष्पक्ष व्यक्तिले अब मैले भनिहालेँ आफ्नो त्यो लेखमा स्तम्भमा कि कनकमणि व्यक्तिसँग मेरो व्यक्तिगत भन्नु भने चिन्जान पनि छैन र उहाँको लेखहरूलाई उहाँको विचारले म मन पनि पराउँदिन, होइन? मैले त्यो व्यवहार मैले त्यहाँ जनाइसकेको छु किन म मन पराउँदिनँ भनेर। तर त्यसको अर्थ यो होइन कि अख्तियार जस्तो व्यक्ति, लोकमान सिंह कार्की जस्तो विगत भएको व्यक्तिको नेतृत्वमा अख्तियारले प्रजातन्त्रको जो सेनानी छ पहिलेदेखि नै, जो लोकमान सिंह कार्कीको विरोध गरेको छ केही ठोस कारणहरूले गर्दाखेरि, किनभने यो त नयाँ नेपाल न हो, यो प्रजातान्त्रिक गणतान्त्रिक नेपाल हो, यो नेपाल पहिलेको निरङ्कुश राजतन्त्रको विपरीतको नेपाल हो। अब त्यसमा चाहिँ राजतन्त्रमा निकै बोलबाला अगुवा भएर जनताको दमन गर्ने व्यक्ति यस्तो निकायमाको प्रमुख हुनु जसलाई कि चुनौती दिन सकिँदैन कानुनी रूपमा हतपत्त। अख्तियार भनेको त्यो संस्था हो, सामाजिक संस्था हो, अब त्यो संस्थाको प्रमुख हुनु एक त त्यही नै ठुलो कुरा भयो। मानिसहरूले भन्छन् कि ठुलो बेलालाई समात, तर कनकमणि दीक्षितलाई समात्दाखेरिको परिणाम के त भन्दाखेरि प्रजातन्त्रमा बोल्ने स्वतन्त्रता तपाईँको अहिले सीमित भएको छ। अख्तियारको मानमरण त भयो नै भयो, अख्तियार जस्तो उत्कृष्ट संस्थाप्रति मानिसको विश्वसनीयता घट्यो नै। अर्को उत्तर के भइदियो भने नेपालमा जो चर्को कुरा गर्छ, नेताहरूको विरुद्धमा बोल्छ, जो शक्तिशाली निकायहरू छन् यिनीहरूको विरुद्धमा जो बोल्छ, त्यो ती व्यक्तिहरूको मुखमा बुझो ठोक्ने काम भएको छ।
तपाईँको आर्टिकलमा नेपालीहरूले चाहिँ पूर्ण रूपमा जुन यो प्रजातान्त्रिक मान्यताको छनौट गर्ने कि अब कसैले अब आफूमाथि कारवाही गर्न सक्ने कुनै पनि रिस्कको हिसाबमा कारवाही गर्न सक्ने त्यो प्रकारको भएको रूपमा रहनुपर्ने बाध्यता लगायतका विषयमा एक किसिमले छनौट गर्नुपर्ने भन्ने खालको तपाईँले गर्नुभएको छ, होइन? अहिले यो पछिल्लो स्थिति देख्दाखेरि भनौँ न, नागरिक समाज लगायतका अब क्षेत्रमा के कस्तो यसले प्रभाव पारेको छ होला त तपाईँको विचारमा?
यो त तपाईँको साउथ एसियामै सबभन्दा नराम्रो काम भएको छ। किन भन्दाखेरि म योभन्दा अगाडि कतिपय स्तम्भहरूमा मैले के भनेको छु भने हाम्रो नेपाल भनेको 1990 भनौँ न 46 सालदेखि नै जुन मिडिया हो, सार्वजनिक मिडिया, त्यो मिडिया निकै स्वतन्त्र हुँदै आएर मिडियाले आफ्नो स्वतन्त्र अस्तित्व स्थापित गर्न सफल भएको नेपाल साउथ एसियामै, दक्षिण एसियामै, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का लगायतका देशहरूमा भन्दा पनि नेपालको मिडिया सबभन्दा स्वतन्त्र थियो भन्ने कुरो मलाई लागेको थियो, हेर्नुहोस्। र त्यो पक्का पनि हो, एक दुईवटा मामिला बाहेक मिडियाले आफ्नो कुरो सरकारको विरुद्धमा, कुनै व्यक्तिको विरुद्धमा, यहाँ राजाकै विरुद्धमा पनि, राजतन्त्र हुँदाखेरि आफूलाई लागेको कुरो भन्दै आएको थियो, हेर्नुहोस्। पत्र पत्रिकामा, स्तम्भहरूमा, नेताको विरोध, अरू अरूको विरोध विभिन्न पत्रिकाले विभिन्न किसिमले गर्दै आएका थिए। त्यसमा कसैले मुखमा के अरे बुझो ठोक्ने काम अहिलेसम्म कसैले गर्न सकेको थिएन। हेर्नुहोस्, यो एउटा ठुलो परम्परा बसालिँदै गएको थियो। त्यस परम्परालाई यो कनकमणि दीक्षितको हिरासतीले ठुलो कुठाराघात गरेको छ। त्यस कारणले पनि दक्षिण एसियामा जुन एउटा परिपाटी नेपाली मिडियाले बसाल्दै आएको थियो, त्यसलाई प्रत्यक्ष अथवा अप्रत्यक्ष रूपमा यसले ठुलो चोट पुर्याएको छ।